विदेश पुगेका तपाईका आफन्त के गर्दैछन्?
कतै समस्यामा परेका त छैनन्?
अप्ठ्यारोमा परेकाहरूको उद्धार कसरी गर्ने?
एउटा सुन्ने पर्ने कार्यक्रम देश प्रदेश,
वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने हाम्रो अभिभारा
कार्यक्रम देश प्रदेश।
नमस्कार, रेडियो कार्यक्रम देश परदेशमा तपाईँलाई प्रेम छेत्रीको स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजय एफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ विजय एफएम 101.6 रेडियो कावासोती, सामुदायिक रेडियो परासी, रेडियो मध्यबिन्दु एफएम, सामर्थ्य एफएम र रेडियो सुनवलबाट यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि समावेश गर्छौं। आजको कार्यक्रम मलेसियामा काम गर्ने नेपालीका विषयमा केन्द्रित छ। अवैधानिक रूपमा मलेसिया बसेका नेपाली सहित सबै विदेशी कामदारलाई त्यहाँको सरकारले धमाधम पक्रन थालेको छ। आजको कार्यक्रममा हामी प्रवासी नेपाली समन्वय समिति पिएनसिसी मलेसियाका संयोजक रामचन्द्र नेपालसित अवैधानिक नेपाली कामदारको अवस्था र धरपकडले पारेको असरबारे कुराकानी गर्दैछौँ। यता नेपाल सरकारले स्वास्थ्य परीक्षण गर्दा मलेसिया जाने कामदारबाट भिएलएन नेपाल र वान स्टप सेन्टर जस्ता संस्थाले आफू खुसी पैसा उठाएको भन्दै त्यसलाई रोक्न कदम चालेको छ। सरकारको यो निर्णयपछि 1.5 महिनादेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन्। यस विषयमा हामी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश अदहालसित कुरा गर्छौं। तर कार्यक्रम देश परदेश सुरु गरौं हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी माया कडेल।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आउँदो वर्ष कम्तीमा 1,00,000 युवालाई रोजगारी दिने गरी 753 स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने बताउनु भएको छ। राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार अन्तर्गत रोजगारीको अवसरलाई आधारभूत तहसम्म पुर्याउने गरी आन्तरिक रोजगारी सिर्जना गर्ने कार्यक्रम निर्माण भए बताउनु भएको हो। उहाँले 753 स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरी आउँदो वर्षमा कम्तीमा 1,00,000 युवालाई रोजगारी दिने गरी सरकारले काम सुरु गरेको बताउनु भएको छ। ब्लड मनी तिर्न नसकेर साउदी अरबको जेलमा रहनुभएका रोल्पाका दिलबहादुर घरती मगरलाई मृत्युदण्डबाट बचाउन साउदी अरबबाट 8,00,000 रुपियाँ सङ्कलन भएको छ। साउदीमा क्रियाशील संस्थाहरू पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरूले दिलबहादुर घरतीको जीवन रक्षाका लागि 8,27,118 रुपियाँ सङ्कलन गरेका हुन्। रोल्पा नगरपालिका 10 रोल्पा घर भएका दिलबहादुर विगत 2 वर्षदेखि साउदीको जेलमा हुनुहुन्छ। उहाँले चलाएको ट्रकमा साउदी नागरिकले चलाएको कार ठोकिन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको 75% गल्ती देखाई मृतकका परिवारलाई 2,25,000 रियाल, करिब 65,00,000 रुपियाँ नेपाली क्षतिपूर्ति दिन फैसला गरेको छ। दिलबहादुरको जीवन रक्षाका लागि हालसम्म मूल समितिको नाममा खोलिएको खातामा 40,00,000 रकम जम्मा भएको जनाइएको छ।
हप्ताभरिका वैदेशिक रोजगार गतिविधिपछि अब लागौँ आजको मुख्य विषयतिर। कुरो सुरु गरौँ नेपालबाटै। रोजगारीका लागि मलेसियामा जान रोकिएको 1.5 महिनाभन्दा धेरै भयो। त्यसअघि दिनहुँ सरदर 400 नेपाली रोजगारीका लागि मलेसिया पुग्थे, अथवा रोजगारीका लागि विदेश जाने 100 जनामध्ये 30 जना मलेसियामा जाने गरेका थिए। यसरी मलेसिया जाने कामदार स्वास्थ्य परीक्षणको नाममा भिएलएन नेपाल र वान स्टप सेन्टर जस्ता संस्थाले गर्ने बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा ठगिँदै आएका थिए। म्यान पावरले ठग्ने कुरा त बेग्लै भयो। मलेसिया जाने कामदारबाट ती संस्थाले प्रति व्यक्ति 18,000 रुपियाँ विभिन्न शीर्षकमा उठाउँदै आएका थिए। त्यसरी पैसा उठाउन अवैध भएको भन्दै सरकारले ती संस्थाका सञ्चालकलाई कारवाही गरेको छ भने संस्था बन्द गराएको छ। नयाँ प्रक्रियाबाट स्वास्थ्य परीक्षण गराई मलेसियाको रोजगारी कहिलेसम्ममा खुल्ला त? यस विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालसँग गरिएको कुराकानी सुनौ।
अब हाम्रो चाहिँ तपाईँले मलेसिया वैदेशिक रोजगारको एउटा प्रमुख गन्तव्य हो। गत वर्षहरूमा वैदेशिक रोजगारीका लागि औपचारिक च्यानलबाट जाने कामदारहरूको संख्या हेऱ्यो भने झन्डै 30% चाहिँ मलेसिया गएको पाइन्छ। यो हेर्दाखेरि प्रतिदिन झन्डै 300-400 हाराहारीको संख्या चाहिँ मलेसिया जाने हो। त्यसैले हाम्रो जति पनि वैदेशिक रोजगारीबाट रेमिटेन्सेस भित्रिन्छ र कामदारहरू जान्छन् त्यसको हिसाबले हाम्रो मलेसिया एउटा महत्त्वपूर्ण गन्तव्य हो र यसमा अहिले देखिएको यो समस्यालाई छिटोभन्दा छिटो सल्टाउनका लागि चाहिँ हाम्रो तर्फबाट कूटनीतिक हिसाबले परराष्ट्र मन्त्रालय मार्फत पहल भइरहेको अवस्था छ, प्लस हामी मन्त्रालयले पनि हाम्रो तर्फबाट पहल गरिरहेका छौँ र मलेसिया सरकारले पनि यसलाई सकारात्मक हिसाबले लिएर उताको तर्फबाट पनि प्रयत्न भइरहेको छ। तर यो समस्या सल्टाउने निर्णयको अवस्थामा पुग्न चाहिँ अहिले केही समय लागिरहेको अवस्था छ, पुगिसकेको अवस्था चाहिँ छैन।
हाम्रो पक्षबाट चाहिँ यो उल्झन भइरहेको छ कि होइन मलेसियाले चाहिँ अहिले नै काम नगरिराखेको अवस्था
यस्तो छ। मलेसियामा पनि भर्खरै सरकारको परिवर्तन भएको, नयाँ सरकार बन्ने क्रममा रहेको अवस्था र त्यहाँको परराष्ट्र मन्त्रालय, त्यहाँको गृह मन्त्रालयमा नयाँ राजनीतिक पदाधिकारी, नयाँ मन्त्रीहरू नियुक्ति भएर आउनुपर्ने पछि यस्तो खालको निर्णयहरू हुनुपर्ने अवस्थाले गर्दा अलिकति समय लिएको हो। यो यताबाट र उताबाट दुवै पक्षबाट ढिलो भएको भन्ने अथवा हामीले ढिलो काम गरिरहेको भन्ने आधार चाहिँ छैन। यो अहिलेको उतातिरको पनि ट्रान्जिसनको अवस्थाले गर्दाखेरि अलिकति समय लिएको मात्रै हो।
अहिले रोकिएको कति समय भयो?
रोकिएको त जेठ 2 निर्णयबाट रोकिएको हो, भनेपछि अब आज चाहिँ असारको 23-24 कति भयो, भनेपछि भनौँ 1.5 चाहिँ रोकिएको अवस्था छ।
अब कहिलेदेखि मलेसियाको रोजगारीमा चाहिँ नेपाली कामदार जान पाउँछन्?
हामीले जति सक्दो छिटो चाहिँ नेपाली कामदारहरूलाई मलेसियाको रोजगारीमा पठाउनका लागि हाम्रो तर्फबाट गर्नुपर्ने पहलमा हामी एकदमै कुनै पनि ढिलाइ गर्दैनौँ। जस्तो जेठ 2 निर्णय भयो, त्यसको 1.5 लगत्तै परराष्ट्र मन्त्रालयको सहसचिवको नेतृत्वमा हाम्रो टिम चाहिँ मलेसिया गएर मलेसिया सरकारसँग कुराकानी गरेर फर्किसकेको अवस्था छ र मलेसिया सरकारले पनि यसलाई सकारात्मक रूपमा लिएको अवस्था छ। त्यसैले अब मैले हजुरलाई अहिले डेडलाइनै यही डेटदेखि जान पाउँछ त भन्न सक्दिनँ, तर छिटोभन्दा छिटो यो समस्यालाई सल्टाएर मलेसिया जाने कुरालाई चाहिँ खुल्ला गरिन्छ।
अब यो विभिन्न समस्या देखिएको थियो स्वास्थ्य परीक्षणको नाममा भएका सिन्डिकेटहरू, यो सिन्डिकेटहरूको अवस्था त्यस्तै रहन्छ कि होइन? त्यो सिन्डिकेट सबै तोडेर नेपाली कामदार चाहिँ थोरै पैसा तिरेर अथवा यो सिन्डिकेटमा नपरिकन जान सक्छन् नेपाली कामदार?
एकदमै यो सिन्डिकेटलाई त नेपाल सरकारले तोड्ने कुरामा दुई मतै छैन र हामीले कारवाही थालिसकेको कुरा पनि सबै थाहा छँदैछ। र यो स्वास्थ्य परीक्षण संस्था जुन चाहिँ 39 संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गरेकोलाई मान्ने गरिकन जुन किसिमको सिन्डिकेट चाहिँ भिएलएन नेपाल मलेसिया भिएलएन नेपाल भन्ने जुन संस्थाले गरिराखेको थियो त्यो सिन्डिकेट अन्त्य हुन्छ र हाम्रो वैदेशिक रोजगार ऐनले चाहिँ नेपाल सरकारले तोकेका मान्यता प्रदान गरेका सबै स्वास्थ्य संस्थाहरूमा गरेको स्वास्थ्य परीक्षणलाई आधिकारिक मान्ने व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयले चाहिँ यो 243 संस्थाहरूलाई त्यस्तो अनुमति दिएको अवस्था छ र कुनै त्यस्तो सिन्डिकेट खडा गर्ने संस्थाले तोकेका थोरै क्षमता भएका संस्थामा गरेको स्वास्थ्य परीक्षण चाहिँ आधिकारिक मानिने र नेपाल सरकारका भनौँ न मान्यता प्राप्त स्वास्थ्य संस्था, उदाहरणको लागि तपाईँले भन्यो भने सरकारी अस्पतालै भनौँ न, वीर अस्पताल भयो होला अथवा निजामती सेवा अस्पताल भयो होला, यस्ता अस्पतालले गरेको परीक्षणलाई चाहिँ नमान्ने भन्ने कुरा त्यो स्वीकार्य हुँदैन र नेपाल सरकारले यस्ता खालका सिन्डिकेटहरू सबै अन्त्य गर्छ र मान्यता प्राप्त स्वास्थ्य संस्थामा विदेशमा जान चाहने कामदारहरूले, मलेसिया जान चाहने कामदारहरूले स्वास्थ्य परीक्षण गरेर प्राप्त गरेको प्रमाणपत्रलाई आधार मानेर हामीले चाहिँ जाने अनुमति दिने व्यवस्था गर्छौँ।
यति पैसा स्वास्थ्य परीक्षणमा तिरेर जान सक्छन् है भनेर तपाईँहरूले केही गृह कार्य गर्नुभएको छ?
अब यति सक्छन् भन्दाखेरि पनि यो सरकार के अरे स्वास्थ्य मन्त्रालयले एउटा निश्चित शुल्क तोक्न सक्छ होइन। हामीले त पहिला यो फ्री भिसा फ्री टिकटको निर्णयसँगै सरकारले चाहिँ मेन पावर व्यवसायीहरूले रोजगारदाताले उसलाई चाहिँ सेवा शुल्क र प्रवर्धनात्मक शुल्क बापतको पैसा बेहोरेको छैन भनेदेखि बढीमा 10,000 भन्दा बाहेक पैसा लिन नपाउने भनेको छ। त्योभन्दा एडिसनलमा चाहिँ अब सरकारले स्वीकृति दिएका संस्थाले सरकारले तोकेको अधिकतम शुल्कभित्र चाहिँ स्वास्थ्य परीक्षण गराउनु पर्ने हुन्छ र त्यो शुल्क यति नै छ भन्ने कुरा अहिले मैले यकिन गरेर भन्ने अवस्था चाहिँ रहेन, तर त्यो न्यूनतम शुल्कमा अहिले उठाइराखेको शुल्कभन्दा न्यूनतम शुल्कमा चाहिँ स्वास्थ्य परीक्षण गरेर जान सक्ने स्थिति हुन्छ।
अब अन्तिममा यो मलेसियामा जुन सिन्डिकेट तोड्नको लागि सरकारले चाहिँ काम सुरु गरिसकेपछि अन्तिम श्रम स्वीकृति लिइसकेका 1500-2000 कामदार चाहिँ पेन्डुलम भएर बसिरहेका छन्, उहाँहरू जान पाउनु भएको छैन, उहाँहरूको लागि केही निर्णय गर्नु भएको छ?
अहिले त्यस्तो खालको निर्णय भएको छैन र हाम्रो सरकारको सोचाइ के हो भने यो समस्यालाई सल्टाएपछि उहाँहरूले नियमपूर्वक लिएको श्रम स्वीकृति का आधारमा उहाँहरूलाई जाने कुरा समस्या सल्टिसकेपछि चाहिँ रोकिँदैन। तर अहिले चाहिँ गभर्मेन्टले निर्णय गरेर मलेसिया जाने पठाउने प्रक्रियालाई रोकेको अवस्थामा उहाँहरू अड्किएको मात्रै हो र यो समस्या फुकेपछि यदि नियमपूर्वक तरिकाले उहाँहरूले श्रम स्वीकृति लिनुभएको छ र उतातिर जाने कुराको टुङ्गो भइसकेको छ, उहाँहरूको भिसा आएको छ, कामको चाहिँ सम्झौता भइसकेका छ भने उहाँहरू जान पाउनुहुन्छ।
यो त भयो नेपालबाट रोजगारीका लागि मलेसिया जान बन्द भएको कुरा। उता मलेसियामा अवैधानिक रूपमा बसेका नेपाली सहित विदेशी कामदारलाई मलेसिया सरकारले पक्राउ गर्न थालेको छ। मलेसियाको अध्यागमन प्रहरीले जुलाई 1 तारिखदेखि बस पार्क, सडक, सपिङ मल जस्ता सार्वजनिक ठाउँ र कामदार बस्ने होटलहरूमा पनि छापा मारेरै अवैधानिक कामदारको खोजी सुरु गरेको छ। यसरी छापा मार्दा काम गर्ने कागजपत्रको म्याद गुज्रिएका वा नभएका विदेशी कामदार पक्राउ परिरहेका छन्। पासपोर्ट र काम गर्ने कागज नभएका विदेशी कामदारलाई अवैधानिक मानेर त्यहाँको सरकारले आउँदो 31 अगस्त अथवा भदौ 15 गते अगाडि नै मलेसिया छाडिसक्नुपर्ने निर्देशन दिएको छ। अवैधानिक भएका कामदारलाई प्रक्रिया पुरा गरेर नेपाल फर्कन नेपाली दूतावासले पनि आह्वान गरेको छ। मलेसियाले गएको 30 जुनसम्म अवैधानिक कामदारलाई वैधानिक हुने मौका दिएको थियो। मलेसिया छाड्न चाहने आउट पास मलेसियाको अध्यागमन विभागले जारी गर्ने हुँदा अवैधानिक भइसकेका कामदारले यस प्रक्रियामा अनिवार्य रूपमा सहभागी भएर नेपाल फर्कन भनिएको छ। 30 अगस्तसम्म मलेसियन सरकारले धरपकड तीव्र पार्ने घोषणा नै गरेको छ। पक्राउ परेकालाई कम्तीमा 2 हप्तासम्म थुनामा राखेर अनुसन्धान गरिन्छ। उनीहरूको अवस्था घरफिर्ती केन्द्रमा लगिएपछि मात्रै थाहा हुन्छ। धरपकड तीव्र पारे पनि डराइहाल्नु पर्ने छैन। नेपाल फर्कन चाहे 12,000-15,000 रुपियाँ जति जरिवाना तिरेर नेपाल फर्कन सकिन्छ, तर भदौ 15 भित्र नै नेपाल फर्किसक्नुपर्छ। कसरी नेपाल फर्कन सकिन्छ त भन्ने कुरा थाहा छ त? नेपाली दूतावासबाट एकतर्फी यात्रा अनुमति पत्र बनाउने, नेपाल फिर्ता हुन पासपोर्ट चाहिन्छ। पासपोर्ट छैन भने तत्काल नेपाल फर्कन एकतर्फी यात्रा अनुमति पत्र अथवा ट्राभल डकुमेन्ट बनाउनुपर्छ। त्यसका लागि नागरिकता वा पासपोर्टको फोटोकपीका साथ दूतावासमा निवेदन पेश गर्नुपर्छ। 160 रिङ्गिट राजस्व तिरेपछि निवेदन दिएकै दिन ट्राभल डकुमेन्ट पाइन्छ। पासपोर्ट र यात्रा अनुमतिका लागि कामदार आफै उपस्थित हुनुपर्छ। कोही दलाल वा कम्पनीको सहयोग लिन जरुरी छैन। कसैले ई सेवा दिन्छु भनेर पैसा लिन्छ भने उसले तपाईँलाई ठगिरहेको छ। प्रमाणसहित दूतावासमा उजुरी दिए दलाल र त्यस्ता कम्पनी कारवाहीमा पर्छन्। घर फर्कन मलेसिया सरकारले तोकेका कम्पनीहरूको सहयोग लिनुपर्छ। मलेसियन अध्यागमन विभागले स्वदेश फिर्ता हुन चाहने अवैधानिक विदेशी कामदारलाई कागजी प्रक्रियामा सहयोग गर्न 8 कम्पनी तोकेको छ। अध्यागमन विभागबाट प्राप्त सूचना बमोजिम अवैधानिक कामदारले घर फर्कन सोही कम्पनी मार्फत काम गर्नुपर्छ। यस्तो सहयोगका लागि कम्पनीलाई सेवा शुल्क बापत 380 रिङ्गिट र नेपाल नफर्कुन्जेलको बिमाका लागि 20 रिङ्गिट गरी 400 रिङ्गिट तिर्नुपर्छ। शुल्क लिए बापत कम्पनीले आवेदकलाई अध्यागमन विभाग लैजाने, ल्याउने काम र सम्पूर्ण दर्ता प्रक्रिया पुरा गरिदिन्छ। नेपाल फिर्ता हुने हवाई टिकट बुक गर्न र खरिद गर्न पनि सो कम्पनीले सहयोग गर्छ। तर नेपाल फर्कने हवाई टिकट, यातायात र खाने बस्ने खर्च आफैले गर्नुपर्छ। अध्यागमन विभागका तोकिएका कम्पनी मार्फत जरिवाना बापत थप 300 रिङ्गिट र आउट पास बापत 100 रिङ्गिट तिरेपछि फिङ्गरिङ गरेपछि बल्ल नेपाल फर्कने बाटो खुल्छ। त्यसपछि हवाई टिकट खरिद गर्ने, हवाई टिकटको खर्च कामदार आफैले बेहोर्नुपर्छ। तर हवाई टिकट बुकिङ र खरिद गर्न तोकिएको कम्पनीले सहयोग गर्छ। सबै प्रक्रिया पुरा भएपछि अधिगमन विभागले आउटपास दिन्छ। पासमा तोकिएको दिन र समयभित्रै स्वदेश फर्काउनुपर्छ। मलेसियाले अवैधानिक कामदारलाई घर फर्किने प्रक्रियामा सहयोग गर्न 8 कम्पनी तोकेको छ। आफूलाई पाएक पर्ने कम्पनीबाट सेवा लिन सकिन्छ। मलेसियामा झन्डै 1,00,000 नेपाली कामदार अवैधानिक रहेको नेपाली दूतावासको अनुमान छ। अहिले भइरहेको धरपकड, त्यसले पारेको असर र अवैधानिक नेपाली कामदारले कसरी जोगिएर घर फर्कने भन्नेबारे जानकारी दिन यति बेला हामीसित हुनुहुन्छ प्रवासी नेपाली समन्वय समिति पिएनसिसी मलेसियाका संयोजक रामचन्द्र नेपाल।
लामो समयसम्म त्यहाँको सरकारले चाहिँ तपाईँहरू वैधानिक भएर बस्नुहोस् कि घर फर्कनुहोस् भनेर लामो समयसम्म अवसर दिएको थियो। त्यसमा कतिपय हुनुभयो, कतिपय हुनु भएन, कतिपयले प्रोसेस गरिसकेर पनि उहाँहरूले पाउनु भएको छैन। उहाँहरूले सरकारलाई तिर्न पर्ने लेबीहरू सबै तिरिसक्नु भएको छ तर उहाँहरूले पर्मिट चाहिँ पाउनु भएको छैन। जुन स्ट्याम्पिङ गरेर आउनुपर्ने हो त्यो पासपोर्टमा, त्यो चाहिँ पाउनु भएको छैन, जसको कारणले पनि धेरै चाहिँ समातिएको भन्ने छ। त्यति धेरै नेपालीहरू त समातिनु भएको छैन अहिलेसम्म, तर त्यो कारणले पनि धेरै चाहिँ अवस्था चाहिँ सिर्जना भएको छ। त्यो अवैधानिक हुने पनि त्यो लङ टर्ममा छ भने उनीहरू एकदम मिसिङ भएर मात्रै बसिरहेको हुनसक्छ, त्यो चाहिँ केही छ। नत्र भने त्यस्तो लामो समयसम्म अवैधानिक भएर बसेको चाहिँ त्यति धेरै चाहिँ छैन।
अब यो जो चाहिँ मलेसिया सरकारले दिएको एउटा मौका थियो, त्यो मौका सदुपयोग गर्न नसकेका अनि अवैधानिक भएका उनीहरू कसरी सजिलै घर फर्किन सक्छन्?
त्यो मौका त उहाँहरूले लिनुपर्छ, होइन? अझै पनि 2 जति बाँकी छ। त्यो 2 बिचमा उहाँहरूले त्यति ठुलो रकमको आवश्यकता नै पर्दैन, किनभने लामो समयसम्म अवैधानिक बन्नु भएको छ भनिसकेपछि उहाँहरूले केही पैसा चाहिँ बचत गर्नुभएको हुनसक्छ। त्यो भएन भने पनि कुनै न कुनै निकाय त्यहाँको भनौँ न त्यहाँको अरू केही सङ्घ संस्थाहरूले पनि टिकटको निम्ति चाहिँ सपोर्टेड गर्न सक्छ। उहाँहरू चाहिँ यस्तो दूतावास जाने 160 ट्राभल डकुमेन्ट बनाउने, अध्यागमनलाई 300 रुपियाँ, त्यसपछि स्पेसल पासलाई 100 रिङ्गेट लाग्छ, र त्यो जुन घर फिर्ती केन्द्रलाई भनेर उहाँहरूले मलेसियन सरकारले 8 कम्पनीहरू खडा गरेको छ। त्यसबिचमा जानुभयो भने 400 रुपियाँ उहाँहरूले फाइन भनेर सेवा शुल्क लिनुहुन्छ, त्यसपछि टिकट काटेर चाहिँ घर आउन सक्नुहुन्छ।
अनि मलेसिया सरकारले जुन चाहिँ मौका दिएको थियो वैध हुने अथवा चाहिँ घर फर्किने भनेर, लामो समयसम्म त्यो मौका सदुपयोग गर्न खोजिराखेका तर प्रक्रिया पुरा नगरेर नेपाल फर्किन नसकेका, अघि तपाईँले भन्नुभयो नि त्यस्ता पनि व्यक्तिहरू पक्राउ पर्दै हुनुहुन्छ भनेर, उहाँहरूले अन्तत फर्किन त पाउनुहुन्छ नि नेपाल?
फर्किन त विश्वको जुन कुनै मुलुकमा भए पनि फर्किन नपाउने भन्ने होइन, किनभने हामी कागजपत्र मात्रै विहीन भएर बस्या हो, होइन? हामी त्यसरी त्यति धेरै गैर कानुनी काम गरेर चाहिँ त्यहाँ बस्या होइन। कागजपत्र नभएको कारण कतिपय कागजपत्र हाम्रो कारणले भएको छैन, कतिपय कागजपत्र त्यहाँको सरकारको ढिलासुस्ती कारणले गर्दा नभए हो। उहाँहरू फर्किन चाहिँ सक्नुहुन्छ।
त्यसमा दूतावासले के पहल गर्न सक्छ?
दूतावासले त अहिले चाहिँ के छ भन्दाखेरि ट्राभल डकुमेन्ट जारी गर्न सकेका छ अहिलेसम्म। जस्तो अगस्तसम्म त 8 कम्पनीलाई जिम्मा दिएको छ, 8 कम्पनी मार्फतै फर्के भनेर भनेको छ। यदि अगस्तपछि पनि उहाँहरू आउन सक्नु भएको छैन भने चाहिँ दूतावासले स्वाभाविक रूपले उहाँहरूलाई अध्यागमन लगाएर फिर्ता चाहिँ पठाउनुपर्छ।
यही बिचमा पक्राउ पर्नुभयो भने त फेरि लामो समय जेल बस्नुपर्ने अथवा धेरै ठुलो पैसा चाहिँ जरिवाना तिर्नुपर्ने अवस्था पनि हुन्छ।
यस्तो उहाँहरूको प्रक्रिया के हो भन्ने कुरा चाहिँ सार्वजनिक हुन जरुरी छ। कतिपयको जस्तो त्यहाँको थम्पिङ गर्नुभएको छ, लेबीहरू तिरिरहनु भएको छ भने जस्तो उहाँको नजिकको मान्छेहरूले जस्तो पिएनसिसी अथवा अरू कुनै सङ्घ संस्थाहरूसँग सम्पर्क गर्नु भने ती साथीहरू त्यति लामो समयसम्म चाहिँ जेल पर्नु पर्दैन, किन भन्दाखेरि उहाँहरूलाई जेल पर्नु उहाँहरूको कारणले होइन, कतिपय त कम्पनी कारणले छ नि त। कम्पनीले सो गरेर आफ्ना डकुमेन्टहरू, मेरो यति यति डकुमेन्टहरू थियो, उसका यो चिजहरू थियो, यो चिजहरू पुगेको छैन भन्ने बित्तिकै उहाँहरू निक्लिएर मलाई लाग्छ त्यति लामो समय चाहिँ बस्नु चाहिँ पर्दैन।
अहिले जुन यो मलेसियन सरकारले चलाएको जुन चाहिँ धरपकड कार्यक्रम छ, यसमा पक्राउ परियो भने के अप्ठ्यारो पर्छ?
यस्तो धरपकड र पहिलाको पनि केस चाहिँ उस्तै जस्तो देखिन्छ, किन भन्दा धरपकड भइसकेपछि 14 उहाँहरूलाई अनुसन्धानको निम्ति राख्छ त्यो प्रहरी चौकीमा। त्यहाँ चाहिँ कम्पनी मालिकले भेट्न जान सक्छ र वकिलहरू मात्र भेट्न जान सक्छ। त्यो भइसकेपछि उहाँहरूलाई 14 अदालत लैजान्छ। अदालतमा सामान्यतया 3 जेल सजाय सुनाइदिने त्यो प्रचलन जस्तै रहेको छ अवैधानिक भए बापत। त्यसपछि उहाँहरूलाई डिपोर्टेसन क्याम्पमा लैजान्छ। डिपोर्टेसन क्याम्पले दूतावासलाई खबर गर्छ अनि स्थानीय दूतावासले ट्राभल डकुमेन्ट जारी गर्छ, हामी टिकटहरू उपलब्ध अब घर परिवार फ्यामिली अथवा दूतावास अथवा सरकार जो जसले उहाँहरूलाई टिकट उपलब्ध गराइदिनुहुन्छ त्यसपछि फर्किन सक्नुहुन्छ।
अगस्त पछाडि पक्राउ पर्नेहरूले चाहिँ ठुलो अमाउन्टमा जरिमाना तिर्नुपर्ने अथवा वर्षौँसम्म जेल बस्नुपर्ने हो?
त्यस्तो त भनेको छैन, तर उहाँहरूले के भनेको छ भन्दाखेरि अगस्तसम्म 3+1 भनेको छ, जस्तो 3+1 भनेर त्यो प्रोग्राम ल्याएको छ। 3+1 भनेको 300 रुपियाँ उहाँहरूले कम्पाउन्ड तिर्न पर्ने बसे बापत अवैधानिक भए बापत, 100 रुपियाँ चाहिँ स्पेसल पास जुनलाई 14 दिनसम्मको अनुमति दिया हुन्छ त्यो चाहिँ बनाउनु पर्ने भन्ने छ। पछि के हुनसक्छ भन्दा अगस्तसम्म पनि हामीले अटेर गरेर बसियो भने उहाँहरूले त्यो कम्पाउन्डको दायरा चाहिँ अलिक ठुलो बनाउन सक्नुहुन्छ, जस्तो 3,000+100 अथवा 2,000+100 भन्यो भने त्यो तिर्नपर्ने हुनसक्छ। अहिले चाहिँ सजिलो के छ भन्दाखेरि 300+100 भनौँ न, 400 रिङ्गेट मात्रै त्यहाँको सरकारलाई बुझायो भने हुन्छ।
अब अन्तिममा मलेसियन सरकारले यसरी चाहिँ मौका दिँदा दिँदै पनि नेपाली कामदार अवैधानिक हैसियतमै बस्नुपर्ने के त्यस्तो खाँचो थियो अथवा के देख्नुहुन्छ तपाईँ?
जस्तो के कतिपय भर्खरै गएकाहरूलाई चाहिँ जस्तो नेपालदेखि मेन पावरले जे भनेर पठाउँछ नि त्यो चाहिँ उनीहरूले काम चाहिँ नपाइरहेको अवस्था हुनसक्छ। त्यो हुँदा उनीहरूको घर परिवारतिर त एउटा भनौँ ऋण खोजेर गइया छ नि, त्यो ऋण तिर्नको निम्ति मात्रै भएर पनि बसिरहेको हुनसक्छ। जस्तो फर्किन पऱ्यो भने पनि अहिले भनौँ न 1,800-2,000 रिङ्गेट त खर्च हुन्छ, यतातिरबाट गएको पनि खर्च हुने, उतातिरबाट आउँदा पनि खर्च हुने, हुँदाखेरि उतातिरबाट केही उठाएर आउन सकिन्छ कि ऋण तिर्न सकिन्छ कि भनेर चाहिँ त्यसरी बसिरहेको हुनसक्छ। तर यति यति लामो समयसम्म चाहिँ उनीहरू त्यहाँको सरकारले दिइरहेको अवस्था चाहिँ साथीहरू चाहिँ फर्किन चाहिँ सकिन्छ। कस्तो छ भन्दा कतिपय साथी लय लयमा अवैधानिक हुनुहुन्छ, कतिपय जानेर ए यहाँ त यस्तै हुँदैन किन, पुरानोले त्यो देखाइरहेको अवस्था थियो कि हिजै अवैधानिक भयो भने पनि केही हुँदैन, भाषा जाना छ भने पनि यहाँको लाई केही गरेर भए पनि मिलाउन सकिन्छ भन्ने खालको थियो होइन। अहिलेको नयाँ सरकार त्यहाँ पनि बनिसकेपछि अहिलेको चाहिँ अवस्था चाहिँ त्यति सच चाहिँ छैन, त्यही भएर सकेसम्म चाहिँ अगस्तभित्रमा चाहिँ उहाँहरू फर्किनु भयो भने राम्रो हुन्छ।
यिनै सामग्रीसँगै हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014003 फोन गर्न सक्नुहुनेछ। तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने काउसोती 3 सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 0875443311 र परासीमा पनि सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 0875523311 सम्पर्क गर्न सक्नुहुन्छ। आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु, नमस्कार।